सबक नंबर 62, आयत नंबर 94 से 104, सूरत निसा। लेसन नंबर 62, आयत नंबर 94-104। तफसीर देखेंगे आयत नंबर 94 से। या अय्युहल्लज़ीन आमनु इज़ा दरबतुम फ़ी सबीलिल्लाहि फ़तबय्यनु। ए ईमान वालो, जब तुम ज़मीन में चलो अल्लाह के रास्ते में, तो तहकीक कर लिया करो। वला तकूलु लिमन अल्का इलैकुमुस्सलामा लस्त मुमिनन, और उस शख्स को जो तुम पर सलाम करे ये न कहो कि तुम मोमिन नहीं हो। लेकिन होता क्या, तब तगून अरदल हयात दुनिया, तुम दुनिया की ज़िंदगी का सामान चाहते हो। जबकि फ़इंदल्लाही मगानिमु कसीरा, अल्लाह के पास बहुत सारी गनीमतें हैं। और बाकी बात है कि तुम इनके बारे में इतनी जल्दी ये राय कायम कर लेते हो कि ये अभी मुसलमान नहीं हुए, तो ज़रा अपना वक्त तो याद करो। कज़ालिका कुन्तुम मिन क़ब्लु, इसी तरह तुम भी थे इससे पहले। फिर क्या हुआ, फ़मन्नल्लाहु अलैकुम, फिर अल्लाह ने तुम पर एहसान किया। लिहाजा फ़तबय्यनु, बस तहकीक कर लिया करो। इन्नल्लाह का नबीमा तामलून खबीरा, बेशक अल्लाह ताला उस चीज़ को जो तुम अमल करते हो खूब जानने वाला है। यहाँ से सबक का आगाज है, लेकिन इस आयत का ताल्लुक पिछली आयत से है। हमने पिछली आयत में कत्ले खता की बात पढ़ी और कत्ले अमत यानी इरादे के साथ कत्ल करने की बात पढ़ी। तो इन आयत में कत्ले खता का एक अमली मुजाहरा जो है वो पेश किया जा रहा है, और इस आयत का ताल्लुक एक वाक़े के साथ है। मैं आपको हदीस में से पढ़ के सुना देती हूँ। तिर्मिज़ी और मुस्नद अहमद की रिवायत है हज़रत अब्दुल्ला बिन अब्बास से, कहते हैं कि कबीला बनु सुलैम का एक आदमी सहाबे कराम की एक जमात से मिला, जबकि ये हजरत जिहाद के लिए जा रहे थे। ये आदमी अपनी बकरियाँ चरा रहा था। इसने सहाबे कराम को देखा तो सलाम किया, जो अमलन इस चीज़ का इजहार था कि वो शख्स मुसलमान है। सहाबे कराम ने समझा कि इस वक्त महज इसने अपनी जान और माल बचाने के लिए ये फरेब किया है कि मुसलमानों की तरह सलाम करके हमसे बच निकले। चुनाच उन्होंने इसको कत्ल कर दिया और इसकी बकरियों को माले गनीमत करार देकर रसूलुल्लाह की खिदमत में पेश किया। इस पर रियायत नाजिल हुई कि जो शख्स इस्लामी तरीके पर सलाम करे तो बग़ैर तहकीक के ये ना समझो कि इसने धोखा देने की वजह से अपने आप को मुसलमान जाहिर किया है, और इसके माल को माले गनीमत समझ कर हासिल ना करो। अब ये वाक़या एक शान नज़ूल में और बहुत सारी अहादीस से आप इनको पढ़ें, सही बुखारी में भी है और मुख्तलिफ में, कि ये कत्ल जो हुआ था ये अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के मुंह बोले बेटे हज़रत ज़ैद के बेटे उसामा थे। और इस तरीके का मामला हुआ था कि जब किसी जगह गए और वहाँ एक शख्स था, आप ज़रा इमेजिन करें कि मुसलमानों का एक गिरोह कहीं जा रहा है और एक ही शख्स अकेला वहाँ खड़ा है, तो उसको खौफ तो होगा ना, क्योंकि हम ये बात सुन चुके कि मदीना के जो ये शुरू के साल थे ये जंग का ही आलम था। हर काफिर को ये डर हो सकता था कि मुसलमान जो हैं वो मुझे मार ना दें। इसी तरह मुसलमानों के साथ भी यही होगा। यानी आम तफसीर में जो वाक्या इस पे आता है वो ये है कि हज़रत उसामा की क़्यादत में अल्लाह के नबी ने एक गिरोह भेजा था, और वहाँ जाके जब उनको पता चला तो एक चरवाहे ने मुसलमानों को देके इस्लाम कर दिया। पीछे हमने पढ़ भी लिया इस्लाम की बातें, और इस्लाम जो था एक तारुफ था उस दौर का, और जहाँ कहीं भी ख़ास तौर पे मुसलमान और नॉन मुस्लिम इकट्ठे रहते हैं तो वहाँ एक दूसरे को पहचानने का तारुफ ये होता है कि कोई मुसलमान जो वो सलाम करेगा, दूसरे जो हैं वो सलाम नहीं करेंगे। तो मुसलमानों को उन्होंने सलाम किया, इन्होंने जल्दी में पकड़ के, क्योंकि जोश भी होता है ना, और उसके पास माले गनीमत, उसके पास बकरियाँ थी। हो सकता है एक लम्हे के लिए दिल में ये ख्याल आ गया हो कि इस शख्स को पकड़ के मारेंगे तो ये बकरियाँ हमारी हो जाएंगी। इन लोगों ने मार दिया। वापस आए अल्लाह के नबी तक जब बात गई तो आपने पूछा कि ए उसामा, तूने एक शख्स को कलमा पढ़ने के बावजूद मार दिया? तो कहा अल्लाह के नबी, नहीं, उसने ऊपरे दिल से पढ़ा था। तो आपने कहा, क्या तूने उसका सीना शक किया? कल क्या होगा क़यामत के दिन, जब ये कलमा क़यामत के दिन आके झगड़ा करेगा कि मैं बोल भी दिया गया था इसके बावजूद इस शख्स ने मारा। अल्लाह के नबी इंतहाई नाराज़ हुए। फिर आपने उस शख्स की दियत दिलवाई। इतना अदल है, इतना इंसाफ है। तो सहाबे कराम का ये जो कत्ल था, ये कत्ले खता था, इससे बहुत सारी बातें जो हमारे लिए समझ में आने की हैं वो क्या है। पहली बात यह कि कुछ قتل جو ہوتے ہیں یہ جذباتیت کی بنیاد پہ ہوتے ہیں. اسلام لوگوں کو ایک دم جا کے ایسے کام کرنے کی اجازت نہیں دیتا کہ جس کی وجہ سے بعد میں نقصان اٹھانا پڑے. دوسری بات یہ ہے کہ بے سوچے سمجھے کام کرنے والے لوگ اکثر بعد میں شرمندگی اٹھاتے ہیں. انگلش کا ایک محاورہ بھی ہے جس کا خلاصہ یہ ہے کہ ہو اسٹینڈس ود اینگر سٹس ود ریگریٹ, کہ جو غصے میں ایک دم کھڑا ہو جاتا ہے نا, بعد میں اس کو شرمندگی کے ساتھ بیٹھنا پڑتا ہے. یہاں تو قتل کی بات ہے نا, ہم تو جملے ہی بولتے رہتے ہیں, ہم تو دوسروں کو قتل کرنے والے جملے بولتے رہتے ہیں بے سوچے سمجھے. تو لہٰذا جذباتیت کا شکار نہیں ہونا چاہیے. اگلی چیز اس میں جو ہمارے لیے عمل کی ہے وہ کیا ہے کہ فتح بینو, تحقیق بہرحال لازم ہے. آج کے دور میں اگر آپ اس آیت کو دیکھیں تو کس طرح سے دیکھیں گے کہ کچھ مسلم ہیں کچھ نان مسلم ہیں. اب کسی کے اوپر خامخواہ شک کرنا, یہ فلاں کا ایجنٹ ہے, اس کو کسی نے سی آئی ڈی کے لیے بھیج دیا, یہ ہمارے ملک میں آ گیا, ایسا نہیں کرنا چاہیے. جب کوئی ظاہر سے مسلمان بنتا ہے تو پھر آپ بھی اس کو مسلمان سمجھیں. پھر اسے ایک اور بات پتہ چلتی ہے کہ لوگوں کو ان کے ظاہر پہ قیاس کرو. ہم آپ سب جتنے لوگ یہاں بیٹھے ہیں, کیا ہم میں سے کوئی کسی دوسرے کے ایمان کے بارے میں حقیقی طور پہ فتویٰ دے سکتا ہے؟ کون کس درجے کا ہے مسلمان, کون ایمان کے کس درجے پہ؟ تو ضرورت ہے اس بات کی کہ انسان اپنے آپ کو اسی جگہ رکھے جہاں پہ رہے. اور اللہ تعالیٰ کہہ رہے ہیں کہ تم بھول گئے اپنا وقت, تمہیں یاد نہیں, کذالک کنتم من قبل فمن اللہ علیکم. دیکھو ایک وقت مکہ کا یاد کرو, تم بھی تو اپنا ایمان چھپاتے تھے. اگر آج اس چرواہے نے اپنا ایمان چھپایا ہوا تھا, دوسروں کو نہیں بتایا تھا, تو تم بتاؤ کہ کل تم بھی تو ایسے تھے, تو کیا تم دوسروں کے معاملے میں اس طرح سے جلدی کرو گے؟ اسی طرح آپ دیکھیے کہ یہاں تو قتل کی بات ہے نا, بعض لوگ تو اپنے بچوں کو جذباتیت میں مار دیتے ہیں. ذرا شک پڑا بچے نے کوئی غلط کام کیا, زور سے تھپڑ مار دیا. بعض مائیں پیٹنے لگ جاتی اپنے بچوں کو. سوچے ذرا ان بچوں کے دلوں میں ماؤں کی کیا قدر رہتی ہوگی, کیا اہمیت رہتی ہوگی. بعض دفعہ انسان بڑا بننے کے شوق میں بھی دوسروں پہ رعب جماتا رہتا ہے. کسی کو آپ ذرا بڑا بنا دینا تو وہ اس کی ٹون خود ہی بدلنے لگتی ہے کہ اب چونکہ میں بڑا بناؤں تو میرے ساتھ ایسا معاملہ ہو گیا اور ہونا ہوگا. پھر اگلی بات دیکھیے کہ یہاں اذا ضربتم فی سبیل اللہ کا لفظ ہے, جس سے ایک شبہ پیدا ہو سکتا ہے کہ ایسا معاملہ صرف سفر کی حالت میں ہے, حضر سے اس کا تعلق نہیں. لیکن یہ بات درست نہیں ہے, کیونکہ عموماً اس طرح کی غلط فہمیاں سفر میں ہی ہوتی ہیں, جہاں آپ لوگوں کو نہیں جان رہے ہوتے اور غلطی سے ان کے اوپر آپ کا ہاتھ اٹھ جاتا ہے. بعض دفعہ آپ کو پتا ہے کہ میدان جنگ میں بھی صحابہ کرام سے قتل ہو جاتے تھے غلطی سے. حضرت جابر کے باپ کو مسلمانوں نے قتل کر دیا تھا. اسی طرح ایک چھوٹا لڑکا تھا 14-15 سال کا, اس وقت میرا ذہن میں ان کا نام نہیں ہے, ماں سے بڑی فرمائش کر کے گیا تھا کہ ماں میں نے جانا ہے بدر کے موقع پہ, اور بہت چھوٹی عمر کا تھا, اکیلا بچہ تھا, باپ بھی نہیں تھا, تو ماں نے اس کو بڑے مطلب دل سے بھیج دیا کہ وہ جانا چاہتا ہے. لیکن جب وہاں گئے, ابھی بدر کے کنویں پہ مسلمانوں نے پڑاؤ ڈالا تھا, تو مسلمان ہی کے تیر سے وہ شخص مارا گیا. پھر مسلمان جب جیتے واپس آئے تو وہ ماں بھی دیکھ رہی ہے میرا بیٹا کدھر ہے, وہ بھی یعنی فتح ہو کے آئے تھے نا مسلمان, تو جب نہیں دیکھا تو اس کا دل ذرا بجھا. بعد میں لوگوں سے پوچھا تو کہا تم, ارے تمہارا بیٹا تو وہ جنگ سے پہلے ہی مارا گیا تھا, وہ تو مسلمانوں کے ہاتھ سے مارا گیا. اب تو اس ماں کا صبر ٹوٹا کہ میرا بچہ جنگ سے پہلے مارا گیا, مسلمانوں کے ہاتھ سے, میری تو قربانی ضائع ہو گئی. پھر یہ اللہ کے نبی کے پاس آئی اور کہا اللہ کے نبی کیا میرے بیٹے کی یہ قربانی قبول نہیں ہوئی؟ تو اللہ کے نبی نے کہا کہ میں حارثہ نام تھا اس بچے کا غالباً, کہا میں حارثہ کو جنت میں پھرتا ہوا دیکھ رہا ہوں. ایون مسلمان کے ہاتھ سے اگر مسلمان مارا جاتا ہے تو اللہ تعالیٰ اس مسلمان کو شہید کا اجر دیتے ہیں. تو یہ ساری چیزیں جو ہیں اس سے ہم اپنے لیے عمل کی بات لے سکتے ہیں. آگے انشاءاللہ چلنے سے پہلے یہاں تک تلاوت سنتے ہیں, کیونکہ آگے ٹاپک بدل رہا ہے اور اگلا جو ٹاپک ہے وہ پھر کئی آیتوں تک جائے گا اور انتہائی خوبصورت مضمون ہے. اللہ تعالیٰ سے دعا ہے کہ ہمیں اس کا حق ادا کرنے کی توفیق عطا فرمائے. پہلے تلاوت سن لیتے ہیں.
یا ایھا الذین آمنوا اذا ضربتم فی سبیل اللہ فتبینوا ولا تقولوا لمن القى الیکم السلام لست مؤمنا تبتغون عرض الحياة الدنيا فعند الله مغانم كثيرة كذلك كنتم من قبل فمن الله عليكم فتبينوا إن الله كان بما تعملون خبيراً.
چلیے آگے دیکھیں گے آیت 95 سے. لا يستوي القاعدون من المؤمنين غير اولي الضرر والمجاهدون في سبيل الله والمجاهدون في سبيل الله باموالهم وانفسهم. نہیں برابر ہو سکتے بیٹھ رہنے والے مسلمان جن کو کوئی عذر نہیں اور وہ مسلمان جو لڑنے والے ہیں اللہ کی راہ میں اپنے مال سے اور جان سے. اور کیا ہے؟ فضل اللہ المجاہدین باموالہم وانفسہم علی القاعدین درجہ. اللہ نے بڑھا دیا لڑنے والوں کا اپنے مالوں اور جانوں سے بیٹھ رہنے والوں پر درجہ. وَكُلًّا وَعَدَ اللَّهُ الْحُسْنَى. اور ہر ایک سے وعدہ کیا اللہ نے بھلائی کا. وَفَضَّلَ اللَّهُ الْمُجَاهِدِينَ عَلَى الْقَائِدِينَ أَجْرًا عَظِيمًا. اور زیادہ کیا اللہ نے لڑنے والوں کو بیٹھ رہنے والوں سے اجر عظیم میں. کہاں زیادہ کیا؟ کیا ہے اس کی صورت؟ درجات منہ وَمَغْفِرَةً وَرَحْمَةً. جو کہ درجے ہیں اللہ کی طرف سے اور بخشش ہے اور مہربانی ہے. وَكَانَ اللَّهُ غَفُورًا رَحِيمًا. اور ہے اللہ تعالیٰ بخشنے والا اور مہربان. انتہائی خوبصورت آیات ہیں. پچھلی آیتوں کے ساتھ اگر ہم ان کا ربط دیکھیں تو ابھی تک سورۃ نساء کا جو حصہ تھا اس میں ہم نے منافقوں کی مختلف اقسام کو دیکھا. جس طرح بیماریاں مختلف قسم کی ہوتی ہیں اسی طرح نفاق بھی مختلف قسم کا ہوتا ہے. لیکن ہر بیماری کا ایک آخری اثر یہ ہوتا ہے کہ انسان کا جسم کمزور ہو جاتا ہے, اس کی ورکنگ, اس کی کام کرنے کی صلاحیت یہ کم ہو جاتی ہے. بالکل اسی طرح نفاق کی وجہ کوئی بھی ہو لیکن اس کے ساتھ انسان کی دینی زندگی کمزور ہو جاتی ہے. اب یہاں سے آگے اللہ تعالیٰ ایمان والوں کی مختلف قسموں کو ہمارے سامنے رکھتے ہیں اور ان سب کو سنتے ہوئے اپنے آپ کو سامنے رکھیں گے اور ہم دیکھیں گے کہ اللہ تعالیٰ کی نظر کتنی باریک چیزوں پہ ہے. عام لوگ جن چیزوں تک جا بھی نہیں پاتے اللہ تعالیٰ کی ذات ان چیزوں کو کتنا محسوس کرتے ہیں. آیت کے اندر ہم نے دیکھا کہ بیٹھ رہنے والے, ایک لفظ آیا القاعدون, اس کو ہائی لائٹ کر لیجئے, اور دوسرا لفظ آیا مجاہدون. ایسے لگتا ہے کہ بیٹھ رہنے والوں کے مقابلے میں جہاد کرنے والے یعنی محنت کرنے والے ان کا تذکرہ ہے. اور یہ جہاد یا محنت یا تو مال سے ہوگی یا جان سے ہوگی. جس نے بھی جان لگائی, جس نے بھی مال لگایا, وہ ان کے برابر کبھی بھی نہیں ہو سکتا جنہوں نے یہ دونوں چیزیں نہیں لگائیں. کبھی آپ نے پھل خریدا ہوگا. پھل عموماً تین قسم کے ہوتے ہیں. ایک ہوتا ہے کیڑا لگا ہوا پھل, کبھی کبھی شکل سے بھی دکھنے لگتا ہے داغی باسی, اور کبھی کبھی کاٹنے کے بعد پتہ چلتا ہے کہ اس کے اندر داغ آ چکا ہے. دوسری قسم ہوتی ہے پھلوں کی جن میں کوئی نقص نہیں ہوتا, بالکل ٹھیک ہوتے ہیں, کھانے کے قابل ہیں, لیکن ٹیسٹ اچھا نہیں زیادہ, کوالٹی کمزور ہے, قیمت میں ذرا کم ہے. ایک تیسری قسم ہوتی ہے پھلوں کی اور وہ ہے اعلیٰ درجے کا پھل, اعلیٰ کوالٹی کا, مہنگا. شکل سے دیکھو تو ایسے لگتا ہے کہ بس اللہ کی قدرت ہے, اور کھاؤ منہ میں رکھو تو ٹیسٹ اس سے بھی خوبصورت جتنی کہ اس کی شکل اچھی تھی. بالکل اسی طرح انسانوں کی بھی یہ تین قسمیں ہوتی ہیں. جو کیڑا لگے ہوئے پھل ہے نا, یہ منافق ہے, جن کے دلوں کو کیڑے لگ چکے ہیں. کسی کو دنیا کی محبت کا کیڑا لگا, کسی کو سیلف پروجیکشن کا کیڑا لگا, کسی کے نفس نے اس کو مار دیا. ایسے لوگوں کو تو اللہ تعالیٰ نے ریجیکٹ کر دیا. پچھلی آیتوں میں ہم نے تفصیل سے دیکھ لیا کون کس درجے پہ ہے. لیکن بات ہوتی ہے اگلے دو قسم کے لوگوں کی. جس طرح پھلوں میں کچھ پھل کم کوالٹی کے ہوتے ہیں, اسی طرح انسانوں میں بھی کچھ لوگ کم کوالٹی کے ہوتے ہیں. ایمان ہے, نفاق نہیں ہے, اخلاص بھی ہے الحمدللہ, کوئی ان کی نیت پہ شک نہیں, کوئی ان کے ارادوں ان کے کاموں پہ کسی چیز کا شک نہیں, لیکن یہ زیادہ محنت نہیں کر سکتے. یہ قاعدون ہوتے ہیں, بیٹھ رہتے ہیں. یہ کون لوگ ہیں؟ یہ فرائض کی سطح پہ جیتے ہیں, اپنے فرائض بڑے خشوع اور خضوع سے پورے کرتے ہیں, اپنی ذاتی زندگی میں بہت کامیاب ہوتے ہیں. یہ لوگ اپنے ہر کام کو اپنی ذات پہ لے کے جیتے ہیں، اور در حقیقت یہ لوگ رخصتوں کی سطح پہ جینے والے لوگ ہوتے ہیں، جو ہر وقت ایکسیپشنز چاہتے ہیں، چھٹی چاہتے ہیں، جان بچانا چاہتے ہیں۔ ان کو اپنی ذات کے تقاضے اتنے بڑے لگتے ہیں کہ پھر اللہ کے دین کے تقاضے بڑے نہیں لگتے، وہ بڑے کام نہیں کر سکتے۔ اور ایسے لوگ گناہگار نہیں ہیں، ایسے لوگ جہنمی نہیں ہیں انشاءاللہ۔ لیکن انسانوں کا ایک تیسرا گروہ ہوتا ہے جو اپنی ذات سے اوپر اٹھ کے جیتے ہیں، جو رخصتوں کی سطح پہ نہیں، فرائض کی سطح سے اوپر اٹھ کر عظمت کے راستے پہ جیتے ہیں، عزم کے ساتھ جیتے ہیں۔ یہ وہ لوگ ہوتے ہیں کہ جن کو اپنے ساتھ ساتھ دوسروں کی بھی فکر ہوتی ہے۔ یہ صرف اپنی جنت کی فکر نہیں کرتے، یہ دوسروں کی جنت کے لیے بھی کوششیں کرنے والے ہوتے ہیں۔ یہ وہ لوگ ہوتے ہیں کہ جو لوگ فرائض کو تو خوشی خوشی ادا کرتے ہی ہیں، اس کے ساتھ ساتھ سنت، نوافل اور ساتھ ہی ساتھ ہر وہ کام جس سے اللہ کی رضا مل جائے اس کو کرنے کے لیے تیار ہو جاتے ہیں۔ ایسے لوگوں کو اللہ تعالیٰ نے یہاں مجاہدون کہا، تو قائدون بمقابلہ مجاہدون ہے۔ ایک صرف کنارے پہ رہا، اللہ کرے گا تو بچ جائے گا انشاء اللہ تعالیٰ، کیونکہ قرآن پاک میں آتا ہے وَكُلُّ وَعْدِ اللَّهِ الْحُسْنَى، اللہ نے سب سے اچھے وعدے کیے۔ لیکن درجے کس کے ہیں؟ جو عظمت کی راہ پہ چلتے ہیں، جو قربانیوں کی سطح پہ جیتے ہیں، جو رخصتوں کے متلاشی نہیں ہوتے، جو عزم اور ارادوں کے ساتھ جیتے ہیں، جو قربانیوں کے ساتھ جیتے ہیں، جو ہجرتوں کے ساتھ جیتے ہیں۔ اللہ تعالیٰ نے ہم سب کے سامنے دو راستے کھول دیے، چاہو تو اپنی ذات کے لیے جیو، اپنی فکر کرو، اپنے بچوں کی فکر کرو، اپنے آپ کو اللہ کی نظروں میں اچھا کرو، انشاءاللہ مرتے ہی اللہ نے چاہا تو جنت مل جائے گی۔ لیکن ایک دوسرا راستہ ہے کہ جس میں ایک انسان پھر اس سے اوپر کی بات کرتا ہے، اپنی آخرت کے ساتھ ساتھ دوسروں کی آخرت کی فکر کرتا ہے۔ یہ وہ شخص ہوتا ہے جو جنت کو پانے کے لیے خود کو بیچ دیتا ہے، ہر اس رکاوٹ کو دور کر دیتا ہے جو اللہ کے راستے میں آ جائے۔ اللہ کے دین کے تقاضوں کو نبھانے کے اندر اگر نفس آ جائے تو نفس کو دباتے ہیں، معاشرہ آ جائے تو معاشرے کے ساتھ ٹکراؤ لیتے ہیں۔ اور اس طرح کے لوگ جب دنیا سے جائیں گے تو یہی وہ لوگ ہیں جن کے لیے یا ایتہا النفس المطمئنہ ارجعی الی ربک راضیۃً مرضیۃً، اے اطمینان والی روح چل اپنے رب کی طرف اس حال میں کہ وہ تجھ سے راضی اور تو اس سے راضی ہے، میرے بندوں میں داخل ہو جا، جنت میں داخل ہو جا۔ اللہ تعالیٰ نے ان آیات میں ہم سب کو اپنا محاسبہ کرنے کا بہترین موقع دیا۔ آپ انسانوں میں جب نکلتے ہیں تو لوگ آپ کو عموماً قائدون کے درجے پہ دکھتے ہیں، سچ؟ بیٹھ رہنا اچھا لگتا ہے، آسانی لگتی ہے، فرائض پورے ہیں۔ وہ کہتے ہیں کیا ہے، اللہ نے ہمارے اوپر بس گھر کی ذمہ داری رکھی، بچے پالو، گھر والوں کی خدمت کرو، نماز روزہ کرو، شوہر کو خوش کرو، شادیاں آئیں تو شادیوں میں بھرپور شرکت کرو، اور وٹ ایور جو فرائض ہیں اس کو کر لو۔ یہ کیا اپنے اپنے اوپر ایک مشکل ڈال لی؟ کہتے وہ بھی سچ ہیں، کیونکہ ہر ایک کا ایک حوصلہ ہوتا ہے۔ آپ دیکھیے کہ کوئی تھوڑا کھا سکتا ہے، کوئی زیادہ کھا لیتا ہے، لیکن تھوڑا کھانے والا کوشش کرے گا نا تو آہستہ آہستہ ایک ایک لقمہ بڑھا کر اپنے کھانے کی مقدار بڑھا سکتا ہے۔ بالکل یہی معاملہ دین کا معاملہ ہوتا ہے۔ آپ کہہ سکتے ہیں کہ قائدون انفرادی زندگی میں کامیاب لوگ ہیں، یہ کبھی بھی لیڈرز نہیں بنتے، یہ کبھی بھی کسی معاشرے کا وہ حصہ نہیں بنتے کہ جن کو آسمان سے اللہ تعالیٰ جھانگ کے کہہ دے کہ آج کے بعد اگر تم کوئی نیکی نہ بھی کرو تو میں نے تم کو بخش دیا۔ قائدون کو کبھی عشرہ مبشرہ میں سے شامل ہونے کا شرف حاصل نہیں ہوگا۔ قائدون کا دل ہر وقت دھڑکا رہے گا کہ اگر فرائض میں کمی ہوگی تو مارے جائیں گے، پھر ان کی نمازیں خوب پوچھی جائیں گی، پھر ان کے حساب اس معاملے میں انتہائی سخت ہوں گے کہ بتاؤ چلو جو کیا اس میں کیا کمی کی ہے، یا ایسی نہ کہ کوئی تھوڑا سا ہی کام کرے تو پھر اس کو خوب اچھا دیکھا جاتا ہے، اور جو زیادہ کام کرے گا، جو بڑا کام کرے گا، بہت ایکسٹراڈنری حالات میں کام کرے گا تو پھر کہا جاتا ہے کہ چلو کوئی بات نہیں، جب اتنا کام تھا تو کچھ تو غلط ہو گئی نا، چلو خیر ہے۔ تو پہلے درجے والے تو جنت کے دروازوں کے قریب رہیں گے شروع میں، अल्लाह करे अंदर ही रहें, लेकिन एक कदम हटा तो बाहर गिरेंगे। लेकिन वो लोग जो अजीमत के रास्ते पे जिएंगे, फिर अगर उनकी इनफरादी इबादात में कुछ कमी हुई तो अल्लाह कह देगा फरिश्तों को, गम ना करो, बस लिख दो ये मेरे बंदे हैं, ये मेरे थे, ये अपने से ऊपर दूसरों के भी बोझ उठाने वाले थे, ये दोहरा बोझ उठाने वाले थे, ये दूसरों के हिस्से का भी काम लेने वाले थे, ये अपनी जान पे हर काम लेते थे। और ये रास्ता जिसको मिल गया वो काबिले रश्क है, ये मुबारक के लायक है। ऐसे लोगों की ज़िंदगी का मज़ा सिर्फ ये खुद ही जा सकते हैं, इनको पता है कि इसमें क्या खुशी है। और जब बंदा अल्लाह के रास्ते का मुजाहिद बनता है तो फिर ज़िंदगी का एक अलग ही रंग दिखता है। हर वक्त हलचल, सुस्ती नाम की चीज़ ज़िंदगी में नहीं रहती, हर वक्त प्लानिंग, इरादे, ये करना वो करना। फिर ऐसे लोग आपस में मिलना शुरू हो जाते हैं, एक सोच एक ख्याल, फिर एक टीम बनती है, फिर टारगेट्स होते हैं, कहाँ मेरी ज़रूरत है, कहाँ अल्लाह का काम करना है, कहाँ सरहदों को महफूज करना है और कहाँ जहनों को महफूज करना है। फिर रास्ते में भूख प्यास, खाना पीना, गर्मी सर्दी, इनको आती नहीं। लोग हैरान होंगे कि ये खाते नहीं, ये पीते नहीं, इनका नहीं दिल चाहता दावतों में, लेकिन लोगों को ये पता ही नहीं कि जिनको अल्लाह कह दे कि फद्दलल्लाहुल मुजाहिदीन अलल काइदीन, जिनको अल्लाह फिर इज्जत दे दे, जिनको अल्लाह फजीलत दे दे, उनको दुनिया के ये छोटे छोटे तकाजे क्या कहेंगे। आप एक खातून को दावत पकाते हुए देखें, 5-6 खाने भी पकाएंगी, लेकिन को पूछे तो रात तक खुद खाना ही नहीं खाया होता, याद ही नहीं आया, अरे आज तो मैंने दोपहर को भी नहीं कुछ खाया। और ये कब ख्याल आता है, जब सब चले जाते हैं और अब थक के बैठते हैं, कहते हैं अच्छा मुझे तो याद ही नहीं। और अल्लाह माफ़ करे, कभी कभी तो नमाजें भी नहीं याद होती, धुन सवार है ना, काम कर रहे हैं, कट लग गया, कौन देखे, कौन सहलाए अपने अंगूठे को, पट्टी बांधे, बैंडेज बांधे, वो खुद ही बेचारा खून निकला और साथ ही जम गया, पानी में हाथ डाला सूख गया। हाँ जब रात को फिर बैठते हैं तो फिर तकलीफें याद आती हैं कि हाँ यहाँ लगी थी, वहाँ लगी, एक धुन थी ना, किसको खुश किया, 10-15 लोग, 20-50 लोगों का खाना पका, ठीक है अच्छी नीयत से खिलाया, बहुत अजर मिलेगा। लेकिन ज़रा सोचिए कि जब इंसानों की खुशी के लिए कोई काम करता है तो उसको इतनी तस्कीन है, दावत अच्छी हो गई, सब खुश गए, खाना अच्छा पका, थकन में भी थकन नहीं, कहते हैं किचन साफ करके ही सोएंगे, इत्मीनान है, सुकून है। तो उस बंदे का फिर आप अंदाज़ा लगा सकते हैं जिसकी सारी भाग दौड़ अपने रब को राज़ी करने को हो, जिसकी निगाहें सिर्फ अल्लाह पे लगी हों। फिर जब उसकी ज़िंदगी को आप देखेंगे तो वही भाग दौड़ होगी, भूख से बेआशना, प्यास, गर्मी, सर्दी, फन, ये वो मौसमों का मोहताज नहीं होता, वो वक्त का मोहताज भी नहीं होता, वो हालात का मोहताज भी नहीं होता। फिर वो ये नहीं देखता कि दूसरा कर रहा है कि नहीं कर रहा, वो कहता है मैंने करना है, ये मेरे हिस्से का है, कोई खड़ा है तो खड़ा है, कोई गिरा है तो गिरा है, कोई पड़ा है तो पड़ा है, फिर वो तो चलता ही जाता है। और ऐसे लगता है कैसे बंदे को चैन कब आता है, जब वो कब्र में जाता है। हदीस में आता है कि एक मोमिन जब कब्र में जाता है और उससे वहाँ के सवाल जवाब होते हैं तो फिर एक आवाज़ आती है कि नम का नौ मतिल रूस, ऐसे सो जाओ जैसे धुलंस होती है। इसको कायदून नहीं समझ सकते। जिस बंदे की नज़र अपनी कब्र पे होगी, जिसको अपनी मौत याद होगी, जिसको नामे आमाल के आमाल नामे याद होंगे, वो पलड़े याद होंगे, वो कायदून में से नहीं हो सकता। वो ये नहीं सोचता कि कायदूद में होने से किसी का बिगड़ेगा कुछ या बनेगा, उसको ये पता होता है कि मेरा ग्राफ नीचे गिर गया। और ऐसा बंदा जब अल्लाह के पास पहुंचता है तो अल्लाह फरिश्तों को कहते हैं कि इसको सोने दो। मैं सोचती हूँ कि यह हदीस कई बार आपने भी सुनी और मैंने भी पढ़ी होगी कि जब एक ईमान वाला कब्र में जाता है तो थोड़े से हल्के फुल्के से हिसाब किताब के बाद कहा जाता है कि अब सो जाओ, नम सो जाओ, कनाओ मतेलो रोज, जिसे दुल्हन सोती है। और रिवायात में आता है कि उस वक्त कहा जाता है फरिश्तों को कि ये मेरा बंदा बड़ी मेहनतें करके आया है, इसको आराम करने दो, बस ये इंतज़ार करेगा क़यामत का कि जिसके बाद इसको इसके असल अजल मिलेंगे। अब आप बताइए कैसी आयतों को पढ़ के कौन बैठ सकता, क्या हमारे घर, हमारी औलादें, हमारे नफ्स क्या हमें रोक सकते हैं? ये तो अपने दिल से फैसले करने वाली बातें हैं। फिर हम कह सकते हैं कि हम नहीं पढ़ने आ सकते, बच्चे तंग करते हैं, हम कह सकते हैं कि हम नहीं पढ़ने आ सकते, हमारी जॉब है, हमें जॉब मिल गई है। अब सोचें, मैं सोचती हूँ कि जब बंदा अकेला बैठ के इस तरह की खुद कलामियाँ करता है ना, तो फिर वो बिल्कुल सही फैसले पे पहुंचता है। ये दुनिया हमारे पांव पकड़े होती है, कहीं इंसानों की सूरत में, कहीं रगबतों की सूरत में, कहीं खौफ की सूरत में, ऐसे वक्त में जो घरों में बैठे उनको कुछ ना कहें। इंशाल्लाह वो मुजरिम नहीं है, लेकिन जिनको दर्जे चाहिए फिर वो तो भागेंगे, वो तो आगे चलेंगे, वो कहेंगे मुझे पीछे नहीं रहना, वो हांपेंगे, वो कांपेंगे, वो अपनी थकन भी नहीं किसी को बताएंगे, वो अपनी बीमारियां भी नहीं घर वालों को बताएंगे कि कहीं इसकी वजह से कोई हमें रोक ना ले। वो अपनी परेशानियों को, वो अपने टेस्टों को, वो अपने दीन के कामों को कभी किसी से नहीं करेंगे। वो अकेले में थके होंगे, आँख निकलेगी, लेकिन दूसरों के सामने वो मुस्कुराते चेहरों के साथ आएंगे। ऐसे लोगों की अल्लाह ताला यहाँ बात करते हैं कि दरजात मिन हुआ मगफिरत व रहमा, दर्जे रहमत मगफिरत। आप एक एक लफ्ज़ पे बात करके देख लें, जन्नत के 100 दर्जे अल्लाह के नबी ने फरमाया और हर दर्जे के बीच में इतना फ़र्क है जितना जमीन एक आसमान का दूसरे से या ज़मीन का आसमान से। जिनको दुनिया में भी आगे जाना होता है, जिनको अपना स्टेटस अजीज़ होता है, जो अपना लाइफस्टाइल अच्छा करना चाहते हैं, वो दिन रात काम करते हैं, वो नाइट शिफ्ट भी करते हैं, वो रातों को भी काम करते हैं, वीकेंड्स पे भी करते हैं। शादी के दिन सारे लोग शादियों में गए हुए और वो जॉब पे होंगे क्योंकि दर्जे चाहिए। इसी तरह जिनको आखरत के दर्जे चाहिए फिर वो बैठते नहीं हैं, फिर ऐसे लोग कोई उजर रास्ते में आने नहीं देते। ऐसे लोग अब्दुल्ला बिन उमे मकतूम की तरह अल्लाह के नबी के पास आके कहते हैं कि मुझे भी ले जाएं जिहाद में। कहा आप क्या करेंगे? कहा कुछ नहीं करूँगा, बस मैं मुसलमानों का लश्कर इस्लाम का झंडा पकड़ के खड़ा हो जाऊँगा। लड़ नहीं सकता, झंडा तो पकड़ सकता हूँ और इसका यकीन दिला देता हूँ कि फिर मैं अपनी जान कटा दूंगा, मेरे हाथ कट जाएंगे, एक हाथ कटा तो दूसरे में पकड़ लूँगा, दूसरा हाथ कट गया तो मैं अपने पाँव अपनी टांगों के बीच में झंडा ले लूँगा, लेकिन मैं इस इस्लाम के झंडे को गिरने नहीं दूंगा। ये है वो सोच। जिसको इस्लाम प्यारा हो जाता है ना, फिर वो रुकता नहीं है, फिर उसको ये गम है कि मैं कट गया, मैं मर गया, मैं कुछ भी ना कर सका, लेकिन मरते दम तक इस्लाम का नाम, इस्लाम का झंडा बुलंद करता जाऊंगा। फिर ऐसे लोगों को अल्लाह ताला क्यों ना आगे वहाँ पुकारे। ऐसे लोगों को जन्नत पुकारती है, आवाज़ें लगती हैं उनकी, वह मग़फ़िरतन, माफ़ कर देगा अल्लाह, छोटी छोटी कोताहियाँ होंगी माफ़ कर देगा। आप काम करने से पहले, आप अल्लाह के रास्ते में निकलने से पहले नफिल बहुत पढ़ते थे, आप बहुत सुपारे पढ़ते थे, आप कुरान पढ़ते थे, अब नहीं कर सकते नफली बातें। वह मग़फ़िरतन, ये मेरा बंदा है फरिश्तों, तुम ना बोलो इसमें। आम बंदों के ज़ाती कामों को, उनकी इनफरादी इबादत का बड़ा सख्त मुहासबा होगा, लेकिन जिसने अल्लाह का रास्ता थाम लिया, अल्लाह फिर उसके साथ माफ़ियाँ कर देगा। क्योंकि एक तरफ आपकी अपनी ज़ात है, आप कोई इबादत करते हैं उसका आपको फ़ायदा होता है, फिर उसके बाद आप जब दूसरी तरफ जाते हैं, आप कहते हैं अल्लाह मैं क्या करूँ, मैं सादा कुरान पढ़ूँ या मैं समझ के पढ़ूँ। अल्लाह ताला बैठ के वजीफ़ा कर लूँ, 100 बार कुछ काम कर लूँ, तेरा नाम ले लूँ, या इसकी जगह मैं कोई ऐसा काम कर लूँ जिससे दूसरों को फ़ायदा हो। अल्लाह ताला बंदों के मामलात को जानता है, हर बंदे के हालात फ़र्क, मामलात फ़र्क, उसकी कोशिशों का रुख फ़र्क। एक शख्स मुट्ठी भर खजूरें लेकर आया और एक शख्स ने पूरे घर का सामान दिया, एक ही मौका था, और अल्लाह के नबी ने उस ढेर के ऊपर वो मुट्ठी भर खजूरें फैला दी और कहा कि आज मुट्ठी भर खजूरें इतने बड़े ढेर पे गालिब आ गई। क्यों? इसलिए कि उस शख्स की कुल कायनात थी ही एक मुट्ठी थी। कल अल्लाह ये नहीं पूछेगा कि तुमने इतना थोड़ा क्यों किया, अल्लाह ये देखेगा किया कब, किन हालात में किया। अल्लाह का रास्ता कुर्बानियों का रास्ता है, वह रहमा और रहमत होती है, और नेकियों का शौक मिलता है और मौके बढ़ते हैं, फिर अल्लाह ताला उसके दिल को इतनी रहमत से भर देता है कि उसको इस रास्ते के अंदर आने वाली चीज़ें, मुश्किलात कोई मुश्किल ही नहीं लगती। लेकिन शर्त क्या है कि ये सब कुछ अल्लाह के रास्ते में। वल मुजाहिदून फी सबीलिल्लाह, ये बड़ी कड़ी शर्त है। अल्लाह की वजह से, अल्लाह के नाम के लिए अगर ये काम करेंगे तो ये सारी खूबियाँ हैं, वरना ये सब काम नहीं आएगा। एक शख्स ने अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के पास आकर पूछा कि अल्लाह के नबी, कोई अल्लाह के रास्ते में लड़ता है लेकिन साथ साथ ये भी चाहता है कि मेरी तारीफ हो, मेरे लिए थोड़ी सी कोई माल गनीमत भी मिल गया तो आते हुए वो भी उठा के ले आएंगे, तो क्या ये फ़ी सबीलिल्लाह? कहा ये फ़ी सबीलिल्लाह नहीं है, फ़ी सबीलिल्लाह ये है कि बंदा सिर्फ अल्लाह के नाम को बुलंद करे। वकान अल्लाहु गफूरर रहीमा, और अल्लाह बख्शने वाला और मेहरबान है। अब बताइए कि जिस बंदे को खुद से प्यार है, कभी रुकेगा? लोग तो कहेंगे दीवाना है, तो आपके कोई बात नहीं, आपको क्या पता मुझे क्या मिल गया, आपको क्या पता कि इस चीज से मेरे अंदर क्या मोहब्बत आ रही है। फिर कोई रास्ता नहीं रोक सकता जो हो जौके यकीन पैदा। असल चीज यह कि अल्लाह के रास्ते के काम का शौक पैदा हो जाए, शौक पैदा हो जाए, फिर इंसान इस चीज के ऊपर इतना खुश होता है कि अल्लाह ताला ने मेरे लिए ये काम कर दिया, मुझे किसी की परवाह नहीं, बस इस जन्नत को तो मैं पूछूं। फिर इंसान तन्हाई में मुस्कुराता है, फिर उसको खुशी होती है, फिर ऐसा बंदा अपनी ज़ात से ऊपर उठ के काम करता है। तारीफ और तनकीद उसके लिए बिल्कुल बराबर चीज़ें होती हैं, उसको 1000 लोग जाने या उसको 2 जाने, उसके लिए इससे कोई फ़र्क नहीं पड़ता। लेकिन इस रास्ते की कुछ रुकावटें हैं, और वो क्या, इनका तذکرہ بکلی آیتوں میں دیکھیں گے।